رمضان رحمت کا سامان، رمضان بخشش کا اعلان، مدنی مذاکرہ علم و عمل کا جہاں.
الحمد لله رب العالمين، والصلاة والسلام على خاتم النبيين، أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله. الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله. نويت سنة الاعتكاف. فرمان آخری نبی صلی اللہ تعالی علیہ وآلہ وسلم، جس نے مجھ پر ایک بار درود پاک پڑھا، اللہ پاک اس پر 10 رحمت نازل فرماتا ہے، اور جو مجھ پر 10 مرتبہ درود پاک پڑھے، اللہ پاک اس پر 100 رحمت نازل فرماتا ہے، اور جو مجھ پر 100 مرتبہ درود پاک پڑھے، اللہ پاک اس کی دونوں آنکھوں کے درمیان لکھ دیتا ہے کہ یہ نفاق و جہنم کی آگ سے آزاد ہے، اور اسے بروز قیامت شہداء کے ساتھ رکھے گا. صلو علی الحبیب صلی اللہ علی محمد. 1445 ہجری کے ماہ رمضان مبارک کا آج پانچواں روزہ، اس کی عصر پڑھ کر عاشقان رمضان عالم مدنی مرکز فیضان مدینہ کراچی میں جمع ہے، مدنی مذاکرے کا سلسلہ ہے. اب سوالات کیجیے، ہر سوال کا جواب بھی بالصواب، یعنی درست دے پاؤں یہ ضروری نہیں، بن پڑا تو عرض کرنے کی کوشش کی جائے گی، بھول کرتا پائیں فوراً میری اصلاح فرمائیں، بھول ہونے کی صورت میں مجھے قبول کرتا پائیں گے انشاء اللہ الکریم. صلو علی الحبیب صلی اللہ علیہ وسلم.
مدنی مذاکرے میں امیر اہل سنت، آپ سے میرا یہ سوال ہے، روزے کی حالت میں بلغم حلق میں چلا جاتا ہے تو اس سے روزہ تو نہیں ٹوٹتا، اس بارے میں کچھ مدنی پھول ارشاد فرما دے.
منہ میں بلغم ہے، تھوک ہے، وہ خود بخود حلق کے نیچے چلا جائے، ارادتاً کوئی اتار لے، نگل لے، دونوں صورتوں میں روزہ نہیں ٹوٹتا. صلو علی الحبیب صلی اللہ علیہ وسلم.
امیر اہل سنت، یہ ارشاد فرما دیجئے کہ کسی بندے کی دکھتی آنکھ کا پانی جائماز پہ لگ گیا اور کسی اور بندے نے اس جائماز میں نماز پڑھ لی اور اسے بعد میں یاد آیا، تو کیا اس کی نماز ہو جائے گی؟
امیر اہل سنت کی بارگاہ میں یہ سوال ہے کہ اگر آنکھ میں سرما ڈالنے سے آنکھوں سے پانی بہ جائے یا تیز ہوا کی وجہ سے آنکھوں سے پانی نکل جائے تو کیا یہ پانی ناپاک ہوگا، اور کیا اس کی وجہ سے وضو ٹوٹ جائے گا؟
دکھتی آنکھ سے آنسو نکلنا یہ وضو توڑ دیتا ہے اور ناپاک بھی ہے. اب مصلی پر کتنا لگا اور اس جگہ پر سجدہ وغیرہ بھی کیا یا کیا، اس پر مسئلے ہوں گے، تو یہ اتنا نہیں ہوتا. اور دوسرا ہے کہ اگر اس جگہ پر سجدہ نہیں کیا، یعنی اعضاء سجود اس پر لگے نہیں ہیں، سائڈوں پر ہے بالفرض، تو اب یہ کہ نماز میں اس سے کوئی فرق نہیں پڑے گا. اور اگر وہ ایسی جگہ پر ہے کہ جسے اس پر پیشانی رکھ دی، ناک بھی لگ گیا اور یہ پھیلا ہوا ہے آنسو، اور ایک درم سے زیادہ ہے، تب تو نماز نہیں ہوگی. اور اگر ایک درم کے برابر ہے تو نماز مقرر تحریمی ہوگی، اور ایک درم سے کم ہے پاک کر کے نہ اگر کہیں لگ گیا تو، نہیں لگا تو پھر یہ کہ دوبارہ نماز پڑھ لینا سنت ہے. رائے کے آندھی سے یا پیاز کاٹنے سے، دھوئے سے جو آنسو نکل آتے تو یہ ناپاک نہیں ہوتے، نہ ان سے وضو ٹوٹتا ہے. صلو علی الحبیب صلی اللہ علیہ وسلم.
مدنی مذاکرے میں امیر اہل سنت، آپ سے میرا یہ سوال ہے، آج کل یہ بھی دیکھا جاتا ہے کہ سگریٹ پینے والے ایک روزہ دار کے سامنے سگریٹ پیتے ہیں تو وہ روکتے ہیں، تو وہی کہتے ہیں کہ اس سے کچھ نہیں ہوتا، لیکن ہمیں تو پتہ ہوتا ہے اس سے روزہ ٹوٹنے کا اندیشہ ہوتا ہے، اس بارے میں کچھ مدنی پھول ارشاد فرمائے کہ انہیں کس انداز میں سمجھایا جائے.
دھواں جو ہے سگریٹ کا ہو، اگربتی کا ہو، یا ویسے کوئی دھواں ہو، जब तक इसको जानबूझकर ना करीब करके खींचेंगे नहीं ना, उस वक्त तक रोजा नहीं टूटेगा। और वो भी रोजा भी याद हो। अब ये जो धुएं फजा में उड़ते रहते हैं, गर्द गुबार उड़ता ही रहता, हमें नजर नहीं आ रहा। जब हम बिजली का या कोई बत्ती का शेड मारेंगे या धूप एक मखसूस सम्त से खिड़की से दाखिल होती है, तो आपने देखा होगा कि एक शेड पड़ता है, तो सारा गर्द गुबार है, तो फिर वो आदमी कुछ भी नहीं कर सकता। तो ये खुद ब खुद धुआं सिगरेट का फैला हुआ जा रहा है सांस में, तो इससे रोजा नहीं टूटता। उसको ठीक है, उसको धुएं से न रोका जाए, उसको रोजा क्यों नहीं रखा, इस पर इसको अमर बिल मारूफ किया जाए, नेकी की दावत दी जाए कि वो रमजान शरीफ का रोजा रखा करे। चलो अला हबीब,
ये बारगाह में ये सवाल है कि अगर पता चल जाए कि ये इंसान आपके ऊपर जादू करता है, क्या उसके बदले में उसके ऊपर जादू किया जा सकता है?
तो पता चलना ये ना, ये बहुत ज्यादा मुश्किल है कि ये जादू करता है, क्योंकि ये इसका मतलब जितने भी अमलियात होते हैं, इलाज के तरीके होते हैं, या टेस्ट होते हैं, या अल्ट्रासाउंड होते हैं, ये सब के सब जन्नी माने जाते हैं। जन्नी यानी ये यकीनी नहीं होते, ये ख्याली होते हैं, यूँ समझ दो। अगरचे बाज दुरुस्त भी होते हैं, बाज गलत भी पड़ते हैं। अब इस पर कोई भी यानी कि यहाँ तक कि अगर जादू कर दिया इसने, किसी बाबा जी ने बता भी दिया और दावा भी कर दिया, कुछ भी हो, तो इसको केस नहीं कर सकते, कानूनी कार्रवाई नहीं हो सकती इस पर, किसने जादू कर दिया, फाइनल नहीं है। अब वो खुद इकरार करता है होशो हवास में कि मैंने जादू किया है, वो अलग बात है, लेकिन ऐसा आमतौर पर नहीं होता होगा। सिर्फ ये बाबा जी की बातों में आकर किसी को जादूगर समझना ये दुरुस्त नहीं है। बाज बुजुर्गों ने यासीन शरीफ का एक अमल लिखा है जिससे वो चोर की शनाख्त होती है, लेकिन साथ में ये भी लिखा है इसको चोर करार नहीं दे सकते, क्योंकि तो चोर करार देने के लिए ये कि या तो खुद एतराफ करे कि मैंने चोरी की, या फिर ये कि इस पर गवाह गुजारे जाएं कि उन्होंने आंखों से देखा है, या जो भी शरी तकाजे हैं वो पूरे हो गए, ये चोर है, तब जाकर इस पर सजा का अमल होगा। अमलियात के जरिए ये यकीनी इल्म नहीं हासिल होता। वैसे ये मैं अर्ज कर दूं कि जादू हो सकता है, जादू का इनकार नहीं हो सकेगा, तो हम ये कि हमारे माशरे में ये भय कि जरा कुछ होता है किसी ने कुछ करवा दिया, किसी ने कुछ करवा दिया, ये हमारे यहाँ बहुत है। आपने कभी किसी पर कुछ करवाया? कभी नहीं। अच्छा, ये कहाँ करवाया जाता है जादू? आपको कोई ठिया इसका मालूम है, कोई दुकान मालूम है, किसी फर्द को जानते वो जादू करता है? आपको कुछ भी मालूम नहीं है, फिर भी बोलते आपने किसी ने करवा दिया, किसी करीबी रिश्तेदार ने करवा दिया। मत तो अगर हम तहकीक करने निकलते ना, तो यार किसने करवाया जादू? ये इतने हजारों बैठे हुए मेरे पास इसके सामने, ये शायद ये भी सोच में पड़े होंगे कि यार वाकई मैं भी जानता तो नहीं होगी ये जादूगर पाया किस खित्ते में और किस कोने खाचे में, किस कूड़े के ढेर पे ये पड़ा होता है। गंदा आदमी है जादूगर, को अच्छा आदमी थोड़ी होता है। तो आप ये सोचोगे यार वाकई हमने देखा तो नहीं है कि जादूगर सींग वाला होता है, दुम वाला होता है, पूछड़ी होती है, होता कैसा ही है ये? मैं क्योंकि अच्छा आदमी नहीं होता, जादूगर इतना खराब आदमी होता है कि जिसकी इंतिया नहीं। सैयदना फारूक आजम रजी अल्लाह तआला उन्होंने एक जादूगर को पकड़ लिया, उसको पांव तले कुचल दिया था। इसका मतलब ये बहुत थोड़े पाए जाते हैं जादूगर। तो अब ये कि जिसको देखो जादू करवा दिया, जादू करवा दिया, जादू करवा दिया। बाबा जियों को भी दो तीन बातें याद है, या तो बोलो जादू है, बहुत गहरा जादू है, काला जादू है, तो वो मरीज की समझ में आएगा, या बोलो तुमको असरात है, जिन्ना असरात है, जिन्ना जिन्नात का असर है, तो मरीज की समझ में आएगा। और अगर अगर किसी बाबा जी ने बोल दिया ना कि आपको तो बीमारी है, डॉक्टरी इलाज करवाओ, या बोल दिया कोई नफ्सियाती असर है आपको, अब बाबा जी कहेगा मुझे पागल बोल दिया, आता ही कुछ नहीं। जब तक तो ये बाबा जियों की दुकान यूं बातों का चल रही होती है कि ये असरात बोलेंगे, जिन्नात का पूरा कबीला चिमटा देंगे, समझे बातों बातों में, तो समझ में आ गया कि हाँ ये बाबा जी बहुत जानता है, बहुत खौफ के मारे वो कांपना शुरू हो गया, यार वाकई यार मुझे कपकपी तारी हो, वाकई ये असरात मुझ पर मरतब हो रहे हैं। अब ये कपकपी भी नफ्सियाती असर की वजह से इसको बोल दिया पूरा कबीला तुम पर चिमटा हुआ है। लेकिन देखिए, मैंने जादू का इनकार नहीं किया, जादू का वजूद कुरान से साबित है। अच्छा, असरात या जिन्नात इसका इनकार नहीं करता मैं, लेकिन ना हर दूसरे आदमी को यार ये वो ये समझ में नहीं आ रहा, हर दूसरा आदमी जादूगर है हमारे माशरे में, जबकि मैंने आपको बताया जादूगर को जानता कौन है आप में से, आप भी सोच में पड़े होंगे यार मैं जानता तो नहीं हूं, आप में से हो सकता कोई जानते हो, लेकिन जाहिर है कि आपके जो तासुरात चेहरे के हैं या जो भी जिस तरह आप पुरसकून बैठे इसका मतलब आप में आप लोगों को पता नहीं कि जादूगर पाया कहाँ जाता है, ये होता कहाँ है, इसलिए मतलब जिस जिसको मतलब ये ने वहमात कर लेना कि जादू ही हो गया जादू ही हो गया है, मतलब अमराज होते हैं इससे कि बाजू का लगता है कि जादू का, जैसे हाथ पेड़ मुड़ जाते हैं तो बंदा समझता है कि असर हो गया जादू, यही इस तरह के अमराज हैं कि हाथ पेड़ मुड़ जाते हैं, तो सारे डॉक्टर यार वैसे ही मतलब खाली तो दुकानें खोल के नहीं बैठ गए, नहीं इन्होंने तालीम हासिल की है, लाखों रुपए खर्च किया है, कहाँ कहाँ जाकर तालीम हासिल की, ये भी तो कुछ समझते होंगे ना, और ये फिर मजे की बात है कि ये इलाज करते हैं डॉक्टर तो बाजू का मरीज ठीक भी हो जाता है, ये भी नहीं कि नहीं होता, शिफा तो रब देता है, चाहे तावीज दौरे से शिफा हुई, तावीज दौरा गलत नहीं है, अगर वो शरीर तौर पर दुरुस्त अल्फाज पर तावीज मुश्तमिल है तो अच्छा है सही है, धागे पर दम किया है वो चीज दम की है कि जिसकी शरीयत ने मुमानत नहीं की वो भी सही है, क्योंकि मुमानत की भी हदीसें हैं, लेकिन वो वही शिरकिया अल्फाज कुफ्रिया अल्फाज और इस तरह की जो मतलब चीजें पढ़ना या लिखना इनकी मुमानत है, वरना कुरान करीम की आयत पढ़कर सूरत पढ़ के दम करने का तो हदीसों में तस्करे हैं इसके, तो इसकी मुमानत नहीं है, तावीज तो हजरत अब्दुल्लाह बिन अम्र इस सहाबी इब्ने सहाबी थे, ये लिखकर अपने बच्चों को डालते थे तावीज गले में, तो इस तरह मतलब तावीज की असल मौजूद है, लिखकर भी पहना जाता है, छू भी किया जा सकता है, पढ़ के दम भी किया जा सकता है, लेकिन मैं जो समझा रहा था इस मुआशरे को वहम से किस तरह निकाला जाए, इस तरह फिर दुकानें चमक रही हैं और लोग बेचारे परेशान परेशान, तो ये कि हर बाबा जी गलत नहीं होता, हर एक यानी इस मामले में ये कि जादू भी किसी पर हो सकता है कि वाकई इस पर जादू हो या जिन का असर हो, लेकिन मैं बस जो ये जिसको देखो और दूसरे आदमी को बताया जाता है इससे मैंने एक मतलब सवाल कायम किया कि आप नहीं जानते, मैंने नहीं देखा कभी कभी जादूगर कितनी टांग वाला होता है कितने पर उसके होते हैं, एक मैं चोट करता हूं मैंने नहीं देखे जादूगर कहाँ होते हैं किस तरह के होते हैं, कभी देखा हो जादूगर सामने आ गया हो तो तारुफ नहीं हुआ होगा ये हुआ होगा, या कभी इक्का दुक्का अब इतनी उम्र में देख लिया तो अच्छा जो कल मालूम जो बहुत थोड़ा होता है वो न होने के बराबर है, हो सकता मतलब देखा भी होगा मैंने कभी वास्ता पड़ा होगा, लेकिन बाकायदा मत मेरे के इतने सारे ये नहीं होते, मुसलमान है मुसलमान समझता है कि जादू कितनी खराब चीज है, जादू में यानी के बाजू का तो यानी कि ये उसमें कुफरियात के मसाइल होते हैं, जादू में कुफरियात करने पड़ते हैं, यहां तक के कहा जाता है दुनिया में ऐसा कुरान पाया जाता है जो उल्टा है, यानी कि सूरह नास की सीन से वो लिखा हुआ पूरा कुरान, यानी बिल्कुल उल्टा, और इस तरह कुरान पढ़ना ये कुफ्र है, ये भी पाया जा रहा है, ये जादू के इसके जादू इससे जादू वगैरह होता है, अच्छा इसी से होता है ये जादू के और भी होते हैं, इसमें गंदगियां भी खानी पड़ती हैं, बहुत गंदी चीज है जादू, अल्लाह पाक हमको इससे पनाह अता फरमाए, हमारी औलाद और आइंदा नस्लें भी इस मुसीबत में गिरफ्तार ना हो, जादू नहीं चाहिए हमको, हमको अल्लाह पाक की रिजा चाहिए, उसके महबूब की सुन्नतें चाहिए, जन्नत में ये ले जाएंगे जादू दोजख की तरफ धक्के मारेगा, ये अब तक होनी चाहिए, अल्लाह ताला हमको महफूज भी रखे और कोई जादू का असर हम पर ना भी करे, हो सकता है कि कोई हम पर ऐसा अमल कर दे जिससे जादू हो जाए, इसका इनकार नहीं है, ताहम ये कह जहन साफ रखें तो अच्छा है, वरना खामखा वहमात में पड़ेंगे,
माशाल्लाह बहुत प्यारे बातें आपने इरशाद फरमाई, लेकिन अब बैठे बैठे बीमार हो जाना, बार बार बीमार हो जाना, चलता चलता कारोबार रुक जाना, अच्छा खासा नफा चल रहा था और ये गया और लॉस पर लॉस हो रहा है, एक बच्चा जाया हुआ, अब दो बच्चे जाया हुए, तीन बच्चे जाया हो गए, बच्ची का घर नहीं चल पा रहा होता, घर में कहीं ना कहीं कहीं दरवाजा टूट रहा है तो कहीं छत फट रही है तो कहीं क्या हो रहा है कहीं क्या हो रहा है, तो अब ये जो सब कुछ हो रहा होता है यार ये पहले नहीं होता था, ये अब हो रहा है मेरे साथ, पहले अच्छा खासा कारोबार चल रहा था, कुछ सेहत भी मुझे अच्छी थी, घर में भी कोई मसाल नहीं थे, अभी भी रूठ कर चली गया कुछ बोलो, बच्चा मेरे को छोड़ कर चला गया आप कुछ बोलें, बेटी मेरी सुखी नहीं है और आप कहें कि कुछ कुछ भी नहीं हो रहा, तो फिर बंदे का ख्याल जाता है कि कुछ न कुछ किसी ने कुछ करवाया तो जरूर है, अच्छा बैठे बैठे कैसे हो गया, तो वो जिसको ये सारी चीजें लगी हुई हैं उनको आप कैसे तसल्ली देंगे?
ये जो इत्तेफाकी अमर होते हैं, मुसीबतें बनाई आती है, बाद आदमी को खुद भी करने से मसले हल होते हैं। एक याद पड़ता है मुझे, किसी मुल्क में एक साबिक वजीर ने मुझे कहा था, पहले मेरे पास बड़ा हुजूम आता था, अब ये लोग मुझसे भाग गए। मुझे याद पड़ता, मैंने कहा था वो आपके ओहदे के पास आते थे, अब विजार तो नहीं है ना आपके, नहीं है, पहले आप वजीर थे तो लोग आते थे, अब वो चली गई तो नहीं आते। अंडरस्टूड का मतलब यानी कि कोई वजीर होगा या कोई अरबाब इकतदार में से होगा या कोई किसी पार्टी का लीडर होगा, सुबह असेंबली या नेशनल असेंबली का मेंबर होगा, तो उनके पास हुजूम होते हैं लोगों के, इसका घूम रहे होते आगे भी है। और जिस दिन ओहदा इनका चला जाता है तो बेचारा अकेले लुढ़क रहे उतने गलियों में, तो ये तो दुनिया है, तो इनके पीछे दुनिया की वजह से लोग घूम रहे होते हैं। तो इनको बेकार ये सोचना कि किसी ने जादू कर लिया और भूत चिमट गया मुझे, क्या वो मेरे पास लोग नहीं आ रहे, वो ओहदे के पास आ रहे थे। आपके पास आते कब थे? आपके पास आते होते तो बाकी होते, आपके ओहदे के पास आते थे तो ओहदा गया, तो ये साथ चले गए। ये तो मेरा ख्याल है ये मोटी सी बात है जो सबके समझ में आती होगी। इसी तरह मतलब अगर बाज औकात ये भी होता होगा, बाज औकात ये कि बच्चे फोत हो गए, तो वैसे बच्चे तो फोत होते हैं, फिर इसके फजाइल भी हदीसों में बयान हुए, तो मतलब पुरानी बातें हैं, बच्चे फोत होते हैं यानी जिंदा नहीं बचते बच्चे। अच्छा, और बाजों का ये होता है कि बीवी भाग गई, तो ये खुद जादूगर होता ही है, बीवी को भगा देता है जादूगर। एक चोट के लिए कह रहा हूँ, ये बोबड़ी जो है ना, हम लोग मेमन लोग इसको बोबड़ी बोलते हैं, जब बिगाड़ गया इसको, कि ये चलती है ना जब, तो ये सबको भगा देती है। तो बीवी को खुद भगाया, शोर शराब पकड़ के उसके चाटे मार के, और अब बोलता है कि किसी ने जादू कर दिया, तो जादू तूने किया, ना मारता ना ये भागती, ना इस पर मतलब हर वक्त कुड़ 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 करता रहता, ना ये भागती, तो खुद तो भगाया इसने। इसी तरह बच्चे बात नहीं मानते, तो बच्चों के साथ अंदाजे जिंदगी आपका कैसा है, बात बात में बच्चों को, बच्चे को झाड़ते रहोगे, डांटते रहोगे, ये जब भी कोई बेचारा बात पूछने आएगा उसको भगा दोगे, चल भाग जा, दफा हो जा। तो ये बच्चा कब तक मतलब आपके हाथ में, अभी है बेचारा मजबूर है, समझदार होगा तो हो सकता है भागी हो जाए, भागी हो जाते हैं। बाप रोता होता है कि मेरा बच्चा मुझसे भागी हो गया, लेकिन ये माजी में जाकर गौर करे ना, तो बाजू का इसकी अपनी गलतियां होती है, औलाद को भागी होना नहीं चाहिए, माँ बाप को छोड़ना नहीं चाहिए, भले माँ बाप ने जुल्म किया छोड़ना नहीं चाहिए, लेकिन ये मतलब छोड़ देते हैं माँ बाप को। जितनी ये औलाद ये बगावत करती है ना, तो इसमें बहुत सा माँ बाप का अपना इसमें कुछ इस तरह मनफी किरदार होता होगा, जिसकी वजह से ये औलाद भाग जाती है। इस तरह और मामला कारोबार में नुकसान होना, तो रोजी तो अल्लाह देता है, नुकसान तो होता है, चाहे ये जलजले आते हैं तो कारोबार समेत दुकान धस जाती है, कारोबार और ताजिर दोनों को लेकर धस जाती है ना दुकान जलजले में, ये साहब किसने करवा दिया, कैसे आ गया, किसी जादूगर ने ये कौन सी फूंक मारी, गया खुद बचा रहा और सब लोग धस गए। आफतें तो आती हैं, बारिशें जो तूफानी बारिश आती है, ये कौन सा जादूगर वही है फूके मारता है और बादल फट फट के बरस रहे, ये सूरतें तो होती हैं। तो इसी तरह दुनिया भी मामला तुम्हें नुकसान होता तो अल्लाह पर नजर रखे बंदा, अल्लाह की बारगाह में गिर गिड़ाए कि या अल्लाह मुझे माफ कर दे, मेरी कोताहियां मेरी खताएं माफ कर दे और मेरा ये कारोबार बहाल हो जाए या मेरा जो भी मसला है हल हो जाए। अब अल्लाह पाक की जनाब में अर्ज करते रहेंगे तो उसी ने काम तो उसी ने बनाना है, और कौन है जो काम बनाएगा हमारे। तो इस तरह मतलब हमने असल दरवाजा छोड़कर भाई जादूगर होंगे बाज भाग रहे हैं, तो बाबाजियों के पास भाग रहे हैं, तो बाजू बाजू काम मजीद वहमात में पड़ जाते हैं और काम खराब से खराब तर होते चले जाते हैं। लेकिन मैं फिर कह दूंगा बाबा जी मुझसे नाराज ना हो जाए, मैं हर बाबा जी को बुरा नहीं कहता, मैं डॉक्टरों के बारे में भी कुछ अर्ज करता रहता हूँ, लेकिन यार भैया कि हर डॉक्टर बुरा नहीं है, लेकिन हर डॉक्टर अच्छा भी नहीं है, ये सब समझ सकते हैं। तो मतलब ये कि जैसे आदमी सब आदमी अच्छे नहीं होते, सब आदमी बुरे भी नहीं होते, ऐसे बाखलाक लोग भी है कि जो मतलब गरीबों की मदद करते हैं और काम बना देते हैं, और ऐसे बद अखलाक लोग भी हैं जो गरीबों को मजीद लूट लेते हैं बेचारों को और मजीद मुसीबत में मुब्तला कर देते। तो हर तरह का आदमी है। सल्लल्लाहु अलैहि हबीब सल्लल्लाहु अलैहि वसल्लम।
सोशल मीडिया के कुछ सवाल हैं। इमरान अंसारी ये कह रहे सहरी खा लेने के बाद रोजे की दुआ पढ़कर कुछ खा सकते हैं या नहीं?
जब तक सुबह सादिक नहीं हुई ना खा सकते हैं, روزے کی نیت تو مغرب کے فوراً میں سورج ڈوبتے ہی کر سکتے ہیں کہ کل کا روزہ میں رکھوں گا، یہ فرض روزوں کے لیے عرض کر رہا ہوں، نفل کے لیے بھی یہ مسئلہ ہے. تو اب یہ کہ پھر رات بھر کھانے کی اجازت ہے جب تک رات باقی ہے.
علی شیر ہیں کہتے ہیں اگر کوئی شخص روزہ نہ رکھے بیمار ہونے کی وجہ سے تو کیا وہ تراویح کی جماعت کروا سکتا ہے؟ میں نے بیمار ہونے کی وجہ سے روزہ نہیں رکھ پا رہا.
کوئی روزہ نہیں رکھتا جان بوجھ کر، شریعت کا اجازت اس کو نہیں ہے، اور یہ جن لوگوں کو یعنی پتہ بھی اعلان وہ نہیں رکھ رہا، تب تو فاسق مولین ہے. اور اس کی اقتداء، اس کے پیچھے نماز پڑھنا، یہ مکروہ تحریمی ہے، اس میں تعظیم ہے نا اس کی، اور یہ تعظیم کے لائق نہیں ہے. فاسق مولین جو ہے یہ تعظیم کے لائق نہیں ہے، تو اس کے پیچھے نماز نہ پڑھی جائے.
محمد صالح، نماز میں کسی آیت کی تکرار کا کیا حکم ہے؟
آیت کی تکرار کس وجہ سے کر رہا ہے، یا تو بھول گیا بار بار یاد کر رہا ہے، یا ویسے نفلوں میں تو تکرار کر سکتے ہیں، بزرگوں کے کیسے کیسے واقعات ہیں، ایک ایک آیت پر تکرار کرتے ہوئے، غور و فکر کرتے ہوئے نکال لیتے تھے بعض اوقات نفلوں میں.
غلام مصطفیٰ، عقیقے کی تقریب کرنا اور اس میں شریک ہونا کیسا؟
عقیقہ اس سے مستحب ہے اپنے شرائط کے ساتھ. اگر اس کے لیے کوئی دعوت کرتا ہے عقیقے کے گوشت سے تقریب کرتا ہے اور اس میں کوئی شرعی خرابی نہیں ہے، جائز ہے. شرعی خرابی نہیں ہے اور داخل ہو گئی کہ مرد عورتیں مکس ذکر چل رہا ہے، تو یہ سب گناہ کے کام ہے، یہ نہیں ہونے چاہیے، یہ کسی بھی تقریب میں نہیں ہونے چاہیے.
محمد کاشف سوال کر رہے ہیں، کیا خطبے کے بغیر بھی نکاح درست ہو جائے گا؟
ہاں نکاح تو ہو جائے گا.
جاوید رضا خان یہ معلوم کرنا چاہتے ہیں کہ دونوں سجدوں کے درمیان وقفے میں عربی یا اپنی مادری زبان میں دعا مانگنا کیسا؟
اللہم اغفر لی، دو سجدوں کے درمیان بیٹھے ہو جلسہ بولتے ہیں، اس میں اللہم اغفر لی کہہ دے یا رب اغفر لی کہہ لے، مستحب ہے.
اپنی مادری زبان میں نہیں کر سکتے؟
نہیں کہہ سکتے، نہیں پڑھ سکتے.
شبیر گونڈل یہ معلوم کرنا چاہتے ہیں کہ امام صاحب کسی فرض نماز میں آیت سجدہ تلاوت کریں اور سننے والوں کو آیت سجدے کا معلوم نہ ہو تو کیا حکم ہوگا؟
سب پر سجدہ واجب ہو جائے، اس کو نماز ہی میں ادا کر رہا ہوں.
اب نہیں پتا تھا اور بعد
امام صاحب بھی پڑھ گئے اور سجدہ نہیں کروایا، اب وہ ساقط ہو جائے گا، باہر کر نہیں سکتے، نماز کا سجدہ نماز میں ہی یہ کریں گے.
تراویح میں امام صاحب اتنی تیزی کے ساتھ قرآن پڑھ رہے ہیں کہ مقتدیوں کو یعنی نمازیوں کو تلاوت سمجھ نہیں آ رہی، تو کیا نماز ہو جائے گی؟
آج کل ایسے ہی سب کیا کیا ہے، مسجد مسجد کی یہ کہانی ہے، اور عوام کا بھی یہی حال ہے کہ عوام اگر کوئی اطمینان سے پڑھا اس کو پڑھنے کے لیے تیار نہیں ہے، حافظوں کی چاندی ہو رہی ہے کہ جو مطلب یعلمون تعلمون یعلمون تعلمون یعلمون تعلمون اس طرح لگے ہوتے ہیں، مطلب کیا علاج کیا جائے اس کا. صحیح جہاں پڑھتا ہو قرآن کریم حافظ، اس کے پیچھے پڑھنی چاہیے، اگر وہ واقعی غلط پڑھ رہا ہے اس کے پیچھے پڑھنے سے، اگر وہ ایسے پڑھ رہا ہے کہ نماز بھی فاسد ہو رہی ہے. اب یہ جس طرح میں نے آپ کو مثال دی حروف چبا چبی کر رہا ہے، اس کے پیچھے نماز کہاں ہوگی؟ قرآن تو پڑھ نہیں رہا نا، قرآن پڑھنا ہے تو کچھ کا کچھ ہو جاتا ہے، معنی بدل جاتے ہیں، بارہا معنی بدل جاتے ہیں. صلو علی الحبیب صلی اللہ علیہ وسلم.
میرا سوال یہ ہے کہ جو زکوٰۃ ہے میں نے نیت کی ہے کہ میرا گھر جو جس میں رہ رہا ہوں اس پہ تو زکوٰۃ نہیں ہے، دو اور جگہ دوسرے شہروں میں یا کراچی میں ہی میں نے جگہ لی ہے پلاٹ کے، انشاءاللہ اس میں اپنے لیے گھر بناؤں گا، فرض ہوگی یا نہیں؟ دوسرا سوال کہ ہر جگہ یہ ڈسکشن ہو رہی ہے کہ جو عورت ہے جو زیور گھر میں پہن رہی ہے اور یوز میں ہے اس پہ بھی زکوٰۃ نہیں ہے، کیونکہ وہ انویسٹمنٹ پرپس کے لیے نہیں ہے، وہ روزانہ یوز کر رہی ہیں گھر میں اور کبھی شادی بیاہ میں یوز کر رہی ہیں، ان کی اپنی یہ ملکیت ہے، مقصد وہ ملکیت اس حساب سے نہیں ہے، انویسٹمنٹ حساب سے ان اپنے استعمال کے لیے رکھا ہے، جس طرح ہمارے پاس گھر ہے استعمال کے لیے، گاڑی ہے، کبھی ایک گاڑی ہوتی ہے کبھی دو دو گاڑیاں ہوتی ہیں، دو چلاتے تو نہیں ہیں، ایک کھڑی ہوتی ہے، مگر وہ بھی زکوٰۃ سے مستثنی ہے. تو یہ سون جو گولڈ ہے جو گھر میں عورت کے پاس ہے، وہ 10 جو ہے تولا ہے، 20 ہے، 30 ہے، 7.5 سے اوپر ہی ہے، تو اس پہ زکوٰۃ فرض ہوتی ہے نہیں ہے؟ اس میں مہربانی کر کے رہنمائی فرمائے، جزاک اللہ.
आपने जो मकानों के बारे में शर्त फरमाया ना, तो इस सवाल का जवाब यही है कि जकात फर्ज नहीं होगी। जैसे मकान किसी ने लिया और वैसे लिया, मकान लिया, प्लॉट लिया, तो उस पर जकात फर्ज नहीं होती। अगर बेचने के लिए प्लॉट लिया तब जकात फर्ज होगी, या मकान बेचने के लिए लिया, वैसे लिया रहने के लिए लिया, या वैसे ही ले लिया मकान, तो इस पर जकात फर्ज नहीं होती। हाँ, किराए के मैं किराया इससे कमाऊंगा, तो जो किराया है ना उस किराए पर वो काउंट होगा जकात के, उसमें शुमार किया जाएगा। और सोना चांदी ये औरत इस्तेमाल करे या ना करे, इससे कारोबार करे ना करे, खुद कमाती हो ना कमाती हो, सोना चांदी अगर इसके बाद इतना है जिसमें शराइत पाए जाए जकात के, तो जकात उस पर फर्ज हो जाती है। अब औरत हो या मर्द हो, दोनों में से किसी के पास भी हो सोना चांदी, तो वो जकात में काउंट होगा जबकि वो शराइत पाए जाए। बारगाह रिसालत में औरतें हाजिर हुई, उनके हाथों में सोने के कंगन थे। इरशाद फरमाया तुम इसके जकात अदा करती हो? अर्ज की नहीं। फरमाया तो क्या तुम उसे पसंद करती हो कि अल्लाह ताला तुम्हें आग के कंगन पहनाए? अर्ज की ना। फरमाया तो उसकी जकात अदा करो। इमाम मालिक अबू दाऊद उम्मुल मोमिनीन उम्मे सलमा रज़ी अल्लाह अन्हा से रिवायत करते हैं, फरमाती हैं मैं सोने के जेवर पहना करती थी, मैंने अर्ज की या रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम क्या ये गंज है जिसके बारे में कुरान मजीद ने वईद आई? इरशाद फरमाया जो इस हद को पहुंचे कि इसकी ज़कात अदा की जाए और अदा कर दी गई तो अब तो कंज नहीं, कंज खजाना।
यानी जिस पर ज़कात लाजिम होती है, यानी जिसके जमा करने के ऊपर वईद आई है कि जमा करेंगे तो आग की वईद दी गई है, तो अगर ज़कात अदा नहीं की तो फिर ये उसी कंज यानी खजाने में आएगा जिसके जमा करने के ऊपर वईद मौजूद है। सोना चांदी किसी भी कंडीशन के अंदर हो, चाहे वो गो यानी बना हुआ कोई जेवर है जैसे ब्रेसलेट बना हुआ है, कंगन बना हुआ है, या वो कोई बिस्किट की सूरत के अंदर है, किसी भी सूरत में उस पर ज़कात लाजिम होगी। अपना पहनने के लिए रखा हुआ है, देने के लिए रखा हुआ है, घर में संभाल के रखा हुआ है, हर सूरत में इसके ऊपर ज़कात वाजिब ही होती है। जो करेंसी है, करेंसी में फिर ये होता है कि जो ज़रूरत के अलावा रकम है और वो 52.5 तोला चांदी की रकम के बराबर पहुंची है तो फिर उसके ऊपर ज़कात लाजिम होती है।
अगर कोई आदमी नमाज पढ़ रहा हो, यानी उसने हाथ बंधे हुए हैं नमाज की हालत में, उसको अगर कोई हाजत हो जाती है तो दायां हाथ या अगर बायां हाथ से वो कुछ अदा करता है तो नमाज उसकी टूट तो नहीं जाएगी?
अगर एक आध बार उसने हाथ उठाया खारिश के लिए, उल्टा हाथ उठा दिया, तब भी नमाज तो नहीं टूटेगी। इसमें यह होता है कि जैसे एक रुकन में 3 से कम बार हाथ उठाने की इजाजत होती है खारिश, तो खारिश के लिए यूं किया, उंगलियां कई बार हरकत दी, ये भी एक बार हुआ, ये अब फिर हाथ बांध जिसने, फिर अब दोबारा किया अब बांध लिए, अब अगर तीसरी बार उठाते हैं तो नमाज टूट जाएगी। और रुकू में चले गए मसलन, अब फिर 3 से कम की इजाजत हो गई। इसी तरह दीगर अरकान में 3 से कम की इजाजत, ये वैसे ही पूछा नहीं है इन्होंने, ज़िमनन मैंने मसला अर्ज कर दिया खारिश का, बार बार जो खुजाते रहते हैं तो वो देख लें कि नमाज इनकी बाकी रहती है कि नहीं। सल्लल्लाहु अलैहि वसल्लम हबीब सल्लल्लाहु अलैहि मुहम्मद।
मेरा नाम सैयद इरफान है, तो मैं जो है ना वो औलाद की जो है ना वो बहुत परेशानी है, एक बेटी है एक बेटा था, बेटा जो है ना वो अल्लाह को प्यारा हो गया और 2.5-3 साल हो गए हैं, पीर साहब से दुआ फरमा दीजिएगा तो बहुत ही मेहरबानी होगी।
अमीर अहले सुन्नत से अर्ज है कि इस तरह के बहुत सारी कॉल्स आती हैं जिसमें कोई बीमार है या औलाद के लिए या इस तरह बहुत सारी, सबके लिए दुआ फरमा दें।
अल्लाह पाक रहमत की नजर फरमाए कि जिन्होंने जो जो मदनी चैनल पर दुआओं के लिए दरख्वास्तें दी हैं देते रहते, अल्लाह पाक सबकी जायज मुरादों पर रहमत की नजर फरमाए, करम फरमाए, इनके मरीजों को बेचारों को शिफा अता फरमाए, इनके बच्चे नहीं जीते बच्चे जिए, बे औलादों को नेक औलाद मिले। आमीन जाहे खातम नबी जी सल्लल्लाहु तआला अलैहि वसल्लम।
मैं, उनका नाम अब्दुल शकूर है और मैं जंग पाकिस्तान पंजाब से रहने वाला हूँ। सिलसिला چل رہا ہے جادو کا، تو اگر جادو وغیرہ یا یہ تعویذ وغیرہ کرتے ہیں اگر ہو جائے مثال کے طور پر، تو ہمیں کیا کرنا چاہیے؟
اس کا علاج کریں۔ تو میں نے کہا نا ہر بابا جی برا تو نہیں ہوتا، یہ ذرا بابا جی ہی عام طور پہ علاج کر رہے ہوتے ہیں، ان کے اوراد بھی باز ہوتے ہیں جادو کے توڑ گئے۔
چھوٹی بچیوں کے لیے تراویح کی کل کتنی رکعتیں ہوتی ہیں؟
چھوٹی بچی کو نماز فرض نہیں ہوتی، نابالغہ کو اگر پڑھنا چاہے تو اس کے لیے 20 رکعتیں تراویح وہ بھی پڑھ لے، 7 سال کی ہے یا اس سے زیادہ کی ہے تب تو اس کو پڑھ لینا چاہیے، عادت پڑے نا۔ صلو علی الحبیب صلی اللہ علیہ وسلم۔
آپ کی بارگاہ میں میرا یہ سوال ہے کہ اگر کوئی مرنے سے پہلے امانت رکھوا کر گیا ہو کوئی پیسے وغیرہ، تو اس کے مرنے کے بعد اس کا کیا شرعی حکم ہوگا ان پیسوں کا؟ براہ کرم اس کا جواب ارشاد فرما دیجیے۔
وہ جو امانت ہے نا وہ ان کے اولاد جو بھی ان کے ورثہ ہیں ان کے حوالے کر دیجیے۔
اس میں اگر آپ یہ کوئی ایسی احتیاط ارشاد فرما دے کہ بس اوقات جیسے والد صاحب کا انتقال ہو جاتا ہے یا گھر کے بڑے چلے جاتے ہیں تو لوگ آ کر ڈیمانڈ بھی کرتے ہیں کہ ہمارے اتنے پیسے، تو ہمارے یہاں کیا کرتے ہیں کہ حضور لینا دینا کرتے ہیں نا تو لکھا ہوا نہیں رکھتے، اگر لکھت پرت جس کو ہم کہتے ہیں اگر وہ کر لیں، اور بس اوقات اتنا چھپاتے ہیں اپنے بچوں کے تعلق سے کہ پھر بچوں کو بھی نہیں پتا ہوتا کہ کس سے لینا ہے کس سے دینا ہے، تو کوئی ایسی بچوں میں بھی ایسے اعتماد کی فضا قائم کی جائے یا کوئی ایسے شخص کو اعتماد میں لے لیا جائے۔ بعض اوقات بندہ چلا جاتا ہے کروڑوں روپے اس کے لینے کے ہوتے ہیں اولاد کو نہیں پتا ہوتا، یا اس کے دینے کے ہوتے ہیں تو لوگ آ جاتے ہیں کیونکہ اس نے کہ ریٹنگ میں رکھا نہیں ہوتا، تو اگر لکھنے کا مزاج اگر ہو جائے اور یوں اعتماد میں لینے کا اگر مزاج ہو جائے کسی ایک ہاتھ کو بھی، یا کہیں لکھ کر رکھ دیا جائے کہ بھائی اگر کوئی ایسا ایمرجنسی کیس ہو تو میرے یہاں پر لکھا ہوا چیزیں رکھی ہوئی ہیں، تو کیا لگتا ہے آپ کو کہ یہ بعد میں اولاد کے لیے یہ مفید رہے گا؟
ظاہر ہے کہ لکھا ہوا اور گواہوں کے ساتھ، لکھنا گواہوں کے ساتھ مفید ہوتا ہے، لکھا ہوا ہونا چاہیے، کوئی گواہ بھی ہو اس کا کیا ہے یہ فلاں کے پیسے ہیں فلاں کے پیسے ہیں فلاں کو اتنے دینے ہیں فلاں کے لینے ہیں، یہ ہوتا تو واقعی بہت مصیبتوں سے بچ جاتے ہیں جو آل اولاد جو ہے، نہ پھر لڑائی جھگڑے اور مارا ماری بھی ہوتی ہے، بعض وقت ان کے اپنے حقوق ضائع بھی ہو جاتے ہیں، ان کے ہوتے لیکن ان پر ان کو مل نہیں پاتے، ہو پتہ ہی نہیں ہوتا کس کے پیسے۔
اس میں تاریخ کا بھی آپ اہتمام کیا کریں، جو اس طرح کی چیزیں لکھ کر لکھنے کے رکھتے بھی ہیں وہ لکھ لیتے ہیں کہ اتنے روپے دینے کے تھے، اچھا وہ اتنے واپس آ گئے پھر لکھتے اتنے دینے کے تھے، تو آپ تاریخ نہیں لکھتے کہ بھائی جو آپ نے پہلی لائن لکھی تھی اس کی ڈیٹ لکھیں گے، اس ڈیٹ کو میں نے اتنے دیے تھے، پھر جب واپس آئے تو وہ ڈیٹ لکھیں گے اس ڈیٹ کو واپس آ گئے، تاکہ آپ کے بعد اگر کوئی آپ کی کتاب کاپی بک دیکھنا چاہے تو وہ ڈیٹ وائز اس کو پتا چلے کہ کون سی بات کب لکھی گئی تھی، کیونکہ یہ مسائل ہو رہے ہوتے ہیں، اور پھر اولاد جو ہے نا وہ پھر آپس میں بھی الجھتی ہے اور لوگ بھی آپس میں الجھ رہے ہوتے ہیں، تو اس طرح لکھا ہوا ہونا یہ شریعت کو مطلوب بھی ہے، محمود بھی پسندیدہ شریعت کا کہ چیزیں لکھی ہوئی ہوں، آپس میں جو بھی آپ معاہدہ کرتے ہیں تو آپس میں کوئی لکھ لیا کریں تاکہ آپ کو اور آپ کی اولاد کو آپ کے ہوتے ہوئے آپ کے بعد میں تکلیف سے ان کو بچایا جا سکے۔
ڈیٹ بھی خالی ڈیٹ لکھ دی تو فائدہ نہیں کرتی، تاریخ ہو تو ڈیٹ، آج کی تاریخ سپوز کرو کہ سپوز کیا واقعی 5 رمضان، اب 5 اب نہیں لوگوں کو معلوم اتنا، تاہم یہ کہ 1445 ہجری یہ بھی لکھے، اب انگلش تاریخ آج ہے 16 تو مارچ، مارچ بھی لکھے 2024 یہ بھی لکھے، تو پتا چلے کون سے سال کی ہے کون سے مہینے کی، خالی ڈیٹ تو ہر مہینے وہ ڈیٹ تو کھڑی ہوتی ہے، تو یہ تو خیر عوام، میں نے پہلے بھی یہ عرض کیا لیکن سب تھوڑی ہمیں سنتے ہوتے ہیں نا سب کی، اس وقت عقل کام کرتی ہے، انتقال ہو جاتا ہے، آج ابھی انتقال ہو گیا یہ پیغام جاری ہو جائے گا، وہ گھنٹوں تک یا دنوں تک وہ چلتا رہے گا، تو آج سے مراد کون سا دن، نماز جنازہ کا بعد میں اعلان کیا جائے گا، اچھا اب جنازہ کی نماز بھی ہو گئی تیجا بھی ہو گیا، اس وقت کسی کو پیغام پہنچا پڑا، اب کیسے پتا چلے یہ کب جنازہ ہے یا ہو گیا، تو اس لیے میں نے مشورہ دیا کہ ڈیٹ پوری ہونی چاہیے، اس سے پتا چلے کہ مطلب کب انتقال ہو، بھائی آج 5 رمضان 1445 ہجری، یا یہ کہ آج 16/3/24 کو انتقال ہو گیا، نماز جنازہ کا اتنے بجے انتقال، یہ بھی لکھنا ہوگا نا کہ تقریباً 5 بجے انتقال ہو گیا، پھر یہ نماز جنازہ کا اعلان بعد میں کیا جائے گا تو سمجھ میں آئے گا، میں دوپہر کو 5 بجے یا رات کے 5 بجے شام کے 5 بجے، یہ آسانیاں ہوتی ہیں اس میں. پھر نماز جنازہ میں بھی وہی ڈیٹ وغیرہ کہ آج نماز جنازہ تاریخ 100 فلاں مسجد میں اتنے بجے ادا کی جائے گی، تاکہ بعد میں کوئی اعلان پڑے نا تو اس کو تشویش نہ ہو کہ وہ مسجد ڈھونڈنے نکلے تو پتا چلے یار 2 دن پہلے جنازہ تو ہو گیا.
رمضان رحمت کا سامان، رمضان بخشش کا اعلان، مدنی مذاکرہ.